घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँले स्वागत छ। म ओम प्रकाश पाण्डेय। बारासिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। प्रदेश सातको नाम र थाय राजधानीबारे सुझाव सङ्कलन गर्न गठित समितिद्वारा प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा। जनप्रतिनिधिहरूले जनताको ढाड सेक्ने गरी कर लगाएको भन्दै सर्वत्र विरोध। रणेलधुराका सातवटै स्थानीय तहले अहिलेसम्म गत आर्थिक वर्ष 74-75 को आय व्यय प्रतिवेदन बुझाएनन्। वैतडीका चारवटा स्थानीय तह पहिरोको उच्च जोखिममा। नेपाली काङ्ग्रेसले सरकारमाथि प्रहार गर्न खोजेको प्रधानमन्त्री ओलीको आरोप। विगतका कामको समीक्षा गरी पुनर्निर्माणका कार्योजना बनाइने। र फिफा वरियतामा नेपाल यथावत। एसियाड फुटबलमा नेपाल र भियतनाम केही बेर खेल्दै।
विशेषज्ञ डाक्टर निर्मल मेडिकल महेन्द्र नगरमा।
डाक्टर शिशिर रेग्मी एमडी मेडिसिन वरिष्ठ पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ।
हाल कार्यरत नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर।
डाक्टर आउने मिति भाद्र 2 गते शनिबार।
हाम्रा सेवाहरू
पेट दुख्ने अमिलो पानी आउने अल्सर ग्यास्ट्रिक कब्जियत पाइल्स बाबासिर आदि रोगको उपचार।
ओठ मुख सुक्खा हुने छिनछिनमा पिसाब लाग्ने हात खुट्टा तथा जोर्नी दुख्ने र सुगर रोगको उपचार।
जन्डिस हेपाटाइटिस तथा कलेजो सम्बन्धी सम्पूर्ण रोगको उपचार।
ब्लड प्रेसर कोलेस्ट्रोल मुटुको धड़कन कम बढी हुनु अचानक बेहोस हुने आदि सम्पूर्ण रोगको उपचार।
दम श्वास बढ्ने आदि रोगको सम्पूर्ण उपचार।
थाइराइड र बाथरोगको सम्पूर्ण उपचार।
सम्पर्क निर्मल मेडिकल एन्ड क्लिनिक अस्पताल रोड महेन्द्र नगर कञ्चनपुर।
सम्पर्क नम्बर 98 48 80 13 60।
अब समाचार क्रम विस्तारमा। प्रदेश नम्बर सातको नाम र थाय राजधानीबारे सुझाव सङ्कलन गर्न गठित समितिले प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। सुझाव सङ्कलन कार्य अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारीमा समिति रहेको छ। साउन 14 गते नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा गठित समितिलाई एक हप्ताको म्याद दिएर सुझाव सङ्कलन गरी साउन 21 गते बैठकमा पेश गर्न निर्देशन दिइएको थियो। पर्याप्त समय नभएको भन्दै थपिएको एक हप्ताको म्याद पनि सकिएपछि पुनः मंगलबार 5 दिनका लागि म्याद थपिएको छ। बढी समितिले छलफल गरिसकेकाले प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा रहेको समितिका सदस्य चुन कुमारी चौधरीले जानकारी दिनुभयो। समितिले प्रतिवेदन प्रदेशसभा बैठकमा बुझाउनु पर्ने हो, तर मंगलबार समितिको म्याद 5 दिनका लागि मात्रै थपिएको छ। थपिएको म्याद शनिबार सकिँदैछ। प्रदेशसभा बैठक भने भदौ 6 गते बस्नेछ। त्यसैले प्रदेश राजधानी र नामबारेमा सुझाव सङ्कलन गरी तयार पारिएको प्रतिवेदन शनिबार सभामुख अर्जुन बहादुर थापालाई बुझाउने तयारी समिति रहेको छ। करिब 2 हप्ता अगाडि गठन भएको समितिले हालसम्म प्रदेश सातका शीर्ष प्रतिनिधि सभाका प्रतिनिधित्व गर्ने सांसद प्रदेश सभा सदस्य प्रदेशका राजनीतिज्ञ लगायतका सरकारवालाहरूसँग छलफल गरिसकेको जनाएको छ। प्रदेश सभा सदस्य तथा समितिका सदस्य जुन कुमारी चौधरीका अनुसार समितिले तराई र पहाडका जनतालाई चित्त बुझ्ने गरी नाम र राजधानीबारे प्रतिवेदन तयार पारिरहेको बताउनुभयो। त्यसैका लागि समितिको म्याद 2 पटक थपिएको हो। सबैको ध्यान प्रदेशको नाम र राजधानी रहेकाले जतिसक्दो चाँडो प्रतिवेदन तयार गरेर बुझाउने तयारी रहेको हाल काठमाडौँमा रहेका समितिका संयोजक तामाङले बताउनुभयो। यसै एक रिपोर्ट हामी केही बेर पछि बजाउनेछौँ। स्थानीय तहको चुनाव अगाडि वैज्ञानिक कर प्रणाली लागू गर्ने दावी गरेका जनप्रतिनिधिहरूले अहिले जनताको ढाड सेक्ने गरी कर लगाएको भन्दै सर्वत्र विरोध हुन थालेको छ। कैलालीको गोदावरी नगरपालिकाले पनि कर नलगाएको विषय नै भेटिन मुस्किल रहेको छ। झट्ट हेर्दा कर व्यवसायहरूले तिरिरहेको देखिन्छ, तर सबै व्यवसायहरूले कर सर्वसाधारण जनताबाटै सङ्कलन गरिसकेका छन्। गोदावरी नगरपालिकाले जग्गाको मूल्याङ्कन बढाएपछि एकीकृत सम्पत्ति कर र घर जग्गा रजिस्ट्रेसन शुल्कमा पनि व्यापक वृद्धि भएको छ। त्यस्तै स्थानीय तहले प्रदान गर्ने सबै सेवा पाउनका लागि पनि नगरवासीले अनि बाह्य रूपमा कर तिर्नुपर्ने देखिएको छ। कैलालीको गोदावरी नगरपालिकाले करको दायरासँगै दर पनि बढाएपछि त्यसकुमारमा नगर बासिन्दाहरू परेका छन्। मापदण्ड बिना नै जग्गाको मूल्याङ्कन बढाइएपछि अहिले नगरवासीहरू एकीकृत सम्पत्ति कर र घर जग्गा रजिस्ट्रेसन शुल्क तिर्नका लागि आफ्नै जग्गा बिक्री गर्नुपर्ने अवस्थामा पुगेका छन्। 3 वर्ष अघि जग्गाको मूल्याङ्कन भए पनि मूल्याङ्कन गर्दा नगरवासीले पाएको सेवा सुविधाको हेक्का नराखिएको नगर बासिन्दाहरूको गुनासो रहेको छ। गोदावरी नगरपालिकाले नगर क्षेत्रमा सामान्य व्यापार व्यवसाय गर्ने व्यापारीहरूदेखि लिएर तरकारी र फलफुल व्यवसाय गरिरहेका किसानहरूबाट पनि कर सङ्कलनको नीति ल्याएको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोले बझाङका गाउँमा ठूलो जनधनको क्षति गरेको छ। बाढी र पहिरोको कारण गत तीन महिना यता 18 जनाको ज्यान गएको छ भने 1 दर्जनभन्दा बढी घाइते भएका छन्। वर्षासँगै आएको बाढी र पहिरोले बझाङ सदरमुकाम चैनपुर बजार जोड्ने एकमात्र जय पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ। बाढी र पहिरोका कारण त्यहाँका दुर्गम बस्तीमा जोड्ने करिब 3 दर्जन शाखा सडकहरू अवरुद्ध भएका छन्। ठाउँ ठाउँमा खसेको पहिरो र बाढीले त्यहाँका विभिन्न ग्रामीण बस्तीमा रहेका दर्जनौभन्दा बढी घर टहराहरू पुरिएका छन्। पहिरो खस्दा ढुङ्गा लागेर माटोमा पुरिएर बाढीले बगाउँदा खरे खोलाले सवारी साधन बगाएको घटनामा परि 3 महिना यता 18 जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। बाहुली खोलामा आएको बाढीले सुरमादेवी विद्युत प्रणालीको नहर बगाउँदा पनि 1 सातादेखि सदरमुकाम चैरपुर बजारमा विद्युत सेवा समेत अवरुद्ध भएको छ। विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाममा रहेका स्थान तथा मझौला उद्योगहरू बन्द भएका छन् भने सदरमुकामवासी अँध्यारो मुनि बस्न बाध्य भएका छन्। सदरमुकाम चैनपुर बजार शान्ति मार्गस्थित डढार मस्टा नामक फर्निचर उद्योग सञ्चालक नारायण धामीले सो कुराको जानकारी दिनुभयो। उहाँले विद्युत बिना फर्निचरको काम ठप्प भएपछि कामदारहरूलाई ज्याला दिन समेत समस्या भएको गुनासो बोक्नुभयो। वर्षासँगै नदीमा आएको बाढीले 25 भन्दा बढी काठे पुलहरू बगाएको छ भने स्थानीय आवजावत गर्न निकै समस्या भएको छ। त्यसै गरी लगातारको वर्षसँगै बझाङ सदरमुकाम चैनपुरमा विद्युत सडक र टेलिफोन सेवा एकैपटक अवरुद्ध भएपछि जिल्लावासीले नेपाल विद्युत प्राधिकरण नेपाल टेलिकमको क्षेत्रीय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन्। बझाङ जिल्लामा राष्ट्रिय प्रसारण लाइन नभएकाले बर्सातको समयमा विद्युत अवरुद्ध हुने समस्या रहेको छ। राष्ट्रिय प्रसारण लाइनसँग जोड्दै बेला बेला विद्युत अवरुद्ध हुने समस्या निराकरण हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको बझाङका स्थानीय नगेन्द्र खड्काले जानकारी दिनुभयो। सेती अञ्चल अस्पतालमा 11 तहका डाक्टर हेमराज पाण्डेयलाई मेडिकल सुपरिन्टेन्डेन्ट जिम्मेवारी दिएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले डाक्टर पाण्डेयलाई मेसुको जिम्मेवारी दिएको हो। वर्षौँदेखि सेती अञ्चल अस्पतालमा माथिल्लो तहमा रहेका काम गरिरहेका चिकित्सकहरूले मेडिकल सुपरिन्टेन्डेन्ट अर्थात् मेसु बन्न अस्वीकार गर्दै आएका थिए। प्रदेश नम्बर 7 का 9 जिल्लाका बासिन्दाको जनस्वास्थ्यसँग जोडिएको अञ्चल अस्पतालका मेसु डाक्टर सजन केसीको सरवा भएपछि 11 तहका डाक्टर हेमराज पाण्डेलाई मेसुको जिम्मेवारी दिइएको छ। यसअघि 11 तहका चिकित्सकहरूले भने मेसु बन्न अस्वीकार गरेका छन्। अस्पतालका निमित्त मेसु डाक्टर कपिल गौतमका अनुसार सुस्त व्यवस्थापनको अभावमा सेती अञ्चल अस्पतालमा स्थापना कालदेखिका दरबन्दी पूर्ति हुन नसकेका हुन्। अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने समस्या पनि बढ्दै गएको छ। डायलासिस आइसियू लगायतका सेवालाई प्रभावकारी बनाउन सकिएको छैन भने बेला बेला फोहोर व्यवस्थापन पानीको व्यवस्थापन पार्किङ व्यवस्थापनको समस्या पनि आउने गरेको छ। प्रदेश नम्बर 7 को नामाङ्कन र थाई राजधानी बनाउन गठित समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन। सुनौ यसै विषयमा एक रिपोर्ट सहकर्मी निर्मला खनायतबाट।
प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले प्रतिवेदन तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। तर यसपटक भने समयमै प्रतिवेदन बुझाउने सुझाव संकलन समितिले जनाएको छ। स्थान र नामाङ्कनको टुङ्गो लागिसकेकोले 2 गते आफूहरूले प्रतिवेदन पेश गर्ने बताउनुहुन्छ नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ। सुझाव संकलन कार्य अन्तिम चरणमा पुगेकोले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारीमा समिति छ। पर्याप्त समय नभएको भन्दै थपिएको 1 हप्ताको म्याद पनि सकिएपछि 2 पटकका लागि म्याद थपिएको थियो। 2 हप्ता बढी समितिले छलफल गरिसकेकाले प्रतिवेदन तयार गर्ने कार्य अन्तिम चरणमा रहेको समितिकी सदस्य चुनकुमारी चौधरीले बताउनु भयो।
मोटामोटी मैले यो नाइ भनुसार जस्तो यो तराई पहाड धनगढीदेखि होइन अब कैलाली पहाड यो नौवटै जिल्लाको साथीहरूसँग सुझाव लिँदाखेरि
प्रदेश सभा सदस्य तथा समितिकी सदस्य चुनकुमारी चौधरीका अनुसार समितिले तराई र पहाडका जनतालाई चित्त बुझ्ने गरी नाम र राजधानीबारे प्रतिवेदन तयार पारिरहेको छ। तर प्रतिपक्षी दलका सांसद तथा नेता रणबहादुर रावलले भने राजधानी नामाङ्करणको विषय गम्भीर भएकाले 1-2 हप्तामै यसको सही निर्णय गर्न नसकिने बताउनु भयो। समितिले प्रतिपक्षसँग पनि औपचारिक छलफल नगरेको भन्दै हतारमा गरिएको निर्णय सर्वस्वीकार्य नहुने भएकाले संवेदनशील भएर समितिले प्रतिवेदन बुझाउनु पर्ने सुझाव दिनुभयो।
यसको
समितिले प्रतिवेदन प्रदेश सभा बैठकमा बुझाउनु पर्ने हो। तर मंगलबार समितिको म्याद 5 दिनका लागि मात्रै थपिएको छ। थपिएको म्याद शनिबार सकिँदैछ। प्रदेश सभा बैठक भने भदौ 6 गते बस्नेछ। त्यसैले प्रदेश राजधानी र नामबारीमा सुझाव संकलन गरी तयार पारिएको प्रतिवेदन शनिबार सभामुख अर्जुन बहादुर थापालाई बुझाउने तयारी समितिको छ। नाम र राजधानीबारे आम सर्वसाधारणले निकै चासो लिइरहेका बेला संसदमा प्रतिनिधित्व गर्ने दल नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीले नाम र राजधानीबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि प्रदेशको अस्थायी राजधानी धनगढीमा भौतिक संरचना निर्माणका लागि करोडौं रुपियाँ खर्च भइसकेकोले धनगढीमै राजधानी बनाउनु पर्ने धारणा धेरैको रहेको पाइन्छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
प्रदेशको थाई राजधानी र नामाङ्कन गर्नका लागि विशेष समिति अहिले काठमाडौँमा रहेको छ। यसै सन्दर्भमा आज हामीले प्रदेशका निर्णयहरू गर्न राजधानी केन्द्रित हुनु तपाईँलाई कतिको ठिक लाग्यो भनेर तपाईँको विचार बुझेका छौँ। सुनौँ श्रोता विचार।
यो प्रदेशको लागि चाहिँ अगाडि नै धाइरहेको छ। अगाडि धाउनुभन्दा पनि ठाउँमा निर्णय लिने हो भने प्रत्यक्ष हुन्छ, यसको चाहिँ निर्णय लिनु चाहिँ बेस होला।
प्रदेशको निर्णयहरू गर्नुपर्दा कुनै पनि कामको या कुनै पनि समितिको कुनै पनि राष्ट्रको भलाइको लागि गर्नुपर्ने कामहरूको लागि राजधानी भनेपछि कुनै पनि देशको मूल समितिमा भएको नियमहरूलाई प्रदेशको नेतृत्व गर्ने सबै राजनैतिक पक्षहरूले पालना गर्ने पर्छ। त्यही आधारलाई लिएर अनि हाम्रो प्रदेशहरूको पनि नियम कानुन कार्य गर्ने तरिकाहरू सबै कुरा मिल्नै पर्छ। यसले गर्दा देश विकासमा अझ सहज हुने गर्दछ।
सौगात सिन्हाल, प्रदेशको निर्णय गर्नको लागि राजधानीमा केन्द्रित हुन चाहिँ आवश्यक छैन जस्तो लाग्छ मेरो विचारमा। किन भन्दाखेरि प्रदेश भनेको प्रत्येक मान्छेलाई प्रत्येक ठाउँको र प्रत्येक जिल्लाको र प्रत्येक आफ्नो क्षेत्रको बारेमा मात्रै थाहा हुन्छ। जस्तै सेन्ट्रल ठाउँमा चाहिँ उनीहरूले आफ्नो बारेमा र आफ्नो समस्या आफ्नो कुराहरूको बारेमा मात्रै थाहा हुने भयो र यहाँ के भइरहेछ उहाँहरूलाई थाहा हुने भएन। त्यही भएर चाहिँ सेन्ट्रलाइजेसन हुनु पर्दैन, त्यो चाहिँ डिसेन्ट्रलाइजेसन हुनुपर्छ र डेलिगेसन अफ पावर हुनुपर्छ।
प्रदेशमै समाधान गर्न ठिक हो, किनभनेपछि प्रदेशको कुराहरू चाहिँ प्रदेशमै रह्यो भनेपछि असल हुन्छ। यदि चाहिँ प्रदेशभन्दा बाहिर जान्छ भनेपछि त्यो कुरा चाहिँ अलिक राजधानीसम्म पुग्यो भनेपछि अलिकति चाहिँ कठिन र अलिकति प्रदेशकै लागि पनि इम्ब्यालेन्स हुन्छ। त्यो चाहिँ प्रदेशमै त्यो समाधान गर्न ठिक हो।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको योजनामा कञ्चनपुर जिल्लाको श्रीकृष्ण माध्यमिक विद्यालय झलारीमा भाद्र 2 गते शनिबारका दिन बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरी मोतीबिन्दु लगायत अपरेशन गर्नुपर्ने आँखाका रोगीहरूको गेटा आँखा अस्पतालमा निशुल्क अपरेशन गरिने तथा शिविरमा निशुल्क औषधि उपचार गरिनुका साथै सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गरिने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न अनुरोध गरिन्छ। आयोजक नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल।
काठमाडौँका महिला विशेषज्ञ डाक्टर भागेश्वर हेल्थ क्लिनिकमा आउने बारे अत्यन्त जरुरी सूचना।
डाक्टर पद्मा मल्ल MBBS MD डर्मा वीर अस्पतालका वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ, कार्यरत बयोदा हस्पिटल काठमाडौँबाट यही भाद्र 2 गते शनिबार भागेश्वर हेल्थ क्लिनिक गली नम्बर 3 महेन्द्रनगर कञ्चनपुरमा आउने भएकाले तुरन्त सम्पर्क गर्नुहोला। फोन नम्बर 0995208116।
सूचना सूचना सूचना। बेतकोट नगरपालिकाको आर्थिक वर्ष 2074-75 को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धी सूचना। बेतकोट नगरपालिकाको आर्थिक वर्ष 74-75 को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण वडा स्तरबाटै कञ्चन डेभलपमेन्ट बैंक शाखा कार्यालय दैजी मार्फत तपसिल बमोजिमको मिति समय र स्थानमा वितरण हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। मिति 2075 भाद्र 1 र 3 गते वडा नम्बर 4 को कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 4, 5 र 6 गते वडा नम्बर 3 को वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 7 र 8 गते वडा नम्बर 2 को वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 10 र 11 गते वडा नम्बर 1 को वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। नोट बैंक खातामा रहेको भत्ता रकम उपरोक्त समयमा नबुझीमा पनि फिर्ता जाने छैन। उक्त मिति बाहेक आवश्यक परेको बेला जहिलेसुकै पनि निकाल्न र बचत गर्न सकिनेछ र खातामा रहेको बचत रकममा बैंकले नियम अनुसार ब्याज प्रदान गर्नेछ। तर लाभकारीले भत्ता रकम आफ्नो खातामा जम्मा भए नभएको जानकारी लिनुपर्नेछ। बेतकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय सिसैया कञ्चनपुर।
जेके मेडिकेयरमा विशेषज्ञ डाक्टर आउने अत्यन्त जरुरी सूचना।
डाक्टर तन्वीर अहमद खान, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर।
डाक्टर आउने मिति भदौ 2 गते शनिबारका दिन।
मुटु ढुकढुक गर्ने, ज्यानै सस्कने, असामान्य तथा लामो समयसम्म टाउको दुख्ने, डट लाग्ने, बढी रिसाउने, नमिल्दो कुरा गर्ने तथा असामान्य व्यवहार गर्ने, यौन इच्छामा कमी आउने, धेरै रक्सी पिउने तथा लागु पदार्थको सेवन गर्ने, बच्चा तथा वृद्धहरूको जस्तो व्यवहार गर्ने र बच्चा ओछ्यानमा पेसाब गर्ने भएमा सम्पर्क गर्नुहोला। सम्पर्क स्थान जेके मेडिकेयर, अस्पताल रोड, महेन्द्र नगर। सम्पर्क फोन 0995252656 र मोबाइल नम्बर 9848723066।
खुसीको खबर। अल्का अस्पताल काठमाडौँका वरिष्ठ न्युरो सर्जन डाक्टर रामकुमार श्रेष्ठ, एमबीबीएस एमएस एमसीआर, अब दोगडा केदार भूमिराज फार्मेसी, गली नम्बर 1, महेन्द्र नगरमा। हाम्रा सेवाहरू मस्तिष्क तथा नशा सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिने, हात खुट्टा झमझम गर्ने, हात खुट्टा पोलेको जस्तो महसुस हुने, घाँटी चलाउँदा दुख्ने, कम्मर दुख्ने, कम्मर दुखेर सिधा उभिन नसक्ने, राति सुत्दा कम्मर धेरै दुख्ने, टाउको दुख्ने, लामो समयदेखि टाउको दुखे को समस्या समाधान नभएको, टाउको आधा हिस्सा दुख्ने, मिर्गी छाय रोगी, 81 मूर्छा पर्ने, बेहोस हुने, दुर्घटनाबाट टाउकोमा लागेको चोटको उपचार आदि न्युरो सम्बन्धीका समस्या भएका बिरामीहरूले समयमै नाम दर्ता गरी उपचार सेवा लिन हुन अनुरोध गरिन्छ। डाक्टर आउने मिति भाद्र 2 गते तथा प्रत्येक महिनाको पहिलो शनिबार। सम्पर्क दोकडा केदार भूमिराज फार्मेसी, गली नम्बर 1, हुन्डा सोरुमको नजिक, महेन्द्र नगर, कञ्चनपुर। सम्पर्क नम्बर 9896 6646 98 43 28 66 77।
काठमाडौँका महिला विशेषज्ञ डाक्टर भागेश्वर हेल्थ क्लिनिकमा आउने बारे अत्यन्त जरुरी सूचना।
डाक्टर पद्मा मल्ल, एमबीबीएस एमडी डर्मा वीर अस्पतालका वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ, कार्यरत बयोदा हस्पिटल काठमाडौँबाट यही भाद्र 2 गते शनिबार भागेश्वर हेल्थ क्लिनिक, गली नम्बर 3, महेन्द्र नगर, कञ्चनपुरमा आउने भएकाले तुरन्त सम्पर्क गर्नुहोला। फोन नम्बर 0979520816।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश र जिल्ला तहमा धमाधम एकीकरणको प्रारम्भिक खाका तयार पारेको छ। नेकपाले 7 नम्बर प्रदेशको अन्तिम खाका तयार पारेको जनाएको छ। कार्यदलले प्रदेश र जिल्ला कमिटीमा पूर्व एमाले र पूर्व माओवादीले पाउने संख्यात्मक हिस्साको टुङ्गो पनि लगाएको छ। संख्या टुङ्ग्याएर जिल्ला नेतृत्वको सम्भावित नाम केन्द्रीय सचिवालयलाई बुझाउने अन्तिम तयारी गरेका छन्। भदौ पहिलो साताभित्र एकीकरण टुङ्गो लगाइसक्ने नेकपाको तयारी रहेको छ। प्रदेश 7 को एकीकरण कार्यदलले प्रदेश कमिटी र जिल्ला कमिटीहरूको संख्या बाँडफाँड टुङ्गो लगाएको छ। जसअनुसार 183 सदस्य प्रदेश कमिटीमा पूर्व एमालेबाट 100 र माओवादीबाट 83 जना रहनेछन्। प्रदेश कार्यालयमा पूर्व एमालेबाट 4 र माओवादीबाट 3 जना रहने कार्यदल सदस्य कर्ण थापाले बताउनुभयो। त्यस्तै प्रदेशका 9 जिल्लामध्ये बाजुरा, अछाम, डोटी, कैलाली र बैतडीको अध्यक्ष पूर्व एमाले तथा बझाङ, डडेलधुरा, दार्चुला र कञ्चनपुरको अध्यक्ष पूर्व माओवादीबाट रहने समझदारी भएको छ। जिल्ला नेतृत्व गर्ने पक्षको बहुमत रहने गरी जिल्ला कार्यालयमा 7 सदस्यमध्ये 4 सदस्य रहनेछन्। टणेलधुराका 7 स्थानीय तहले अहिलेसम्म गत आर्थिक वर्ष 74-75 आयव्यय प्रतिवेदन बुझाएका छैनन्। हरेक त्रैमासिकको खर्च तथा प्रगति विवरण त्रैमासिक रूपमा सकिएको एक हप्ता र भित्रै र आर्थिक वर्षभित्रको खर्च विवरण आर्थिक वर्ष सकिएको 2 हप्ताभित्र कोष तथा लेखा नियन्त्रणको कार्यालयमा पेश गर्नुपर्ने प्रावधान भए पनि त्यहाँका स्थानीय तहले चालू आर्थिक वर्षको पहिलो महिना बितिसक्दा पनि अघिल्लो वर्षको विवरण पेश गरेका छैनन्। गत आर्थिक वर्षको खर्च विवरण अझै नबुझाउँदा सर्वसाधारण सूचनाको हकबाट वञ्चित भएको नागरिक समाजका अगुवाहरूले बताएका छन्। प्रदेश 7 अधिकांश स्थानीय तहले गत आर्थिक वर्षको असार मसान्तका बेला अन्धाधुन्ध बजेट खर्च गरेको र हाल प्रक्रिया पुर्याउन थालेकाले विवरण पेश गर्न ढिला गरेको स्थानीय बासिन्दाहरूको आरोप रहेको छ। चालु आर्थिक वर्षको पहिलो महिना बित्नै लाग्दा पनि टणेलधुराका कुनै पनि स्थानीय तहले आयव्यय विवरण नबुझाएको कोष तथा लेखा नियन्त्रणको कार्यालय टणेलधुराले पुष्टि पारेको छ। बजेट विनियोजनमा छुट्याएका शीर्षकहरू अनुसार आन्तरिक लेखा परीक्षण र महालेखाबाट लेखा परीक्षण गरी आर्थिक वर्ष सकिएको एक महिनाभित्रै कोष तथा लेखा नियन्त्रणको कार्यालयमा पेश गरिसक्नुपर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो। पत्र पत्रिका वर्गीकरणमा प्रेस काउन्सिलले अपारदर्शी निर्णय गरेको भन्दै नेपाल प्रेस युनियन कैलालीले आज कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत संचार मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। युनियनले निर्णय सच्याउन आग्रह गर्दै प्रक्रियागत निर्णय नभई आन्दोलनमा जाने चेतावनी समेत दिएको छ। पत्र पत्रिका वर्गीकरणपछि दिइने सेवा सुविधा वितरण गर्ने संचार मन्त्रालय तथा काउन्सिलको बोर्ड सदस्यहरूलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरी पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोरदार माग गर्दछ। युनियन कैलालीका जिल्ला सभापति टेकराज जोशीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, प्रेस काउन्सिल नेपालले 2075 साउन 24 गते सार्वजनिक गरेको पत्र पत्रिकाको वर्गीकरणको नतिजा प्रति देशभरका पत्रकार र पत्रिका सञ्चालकहरूमा व्यापक असन्तुष्टि पाइएको छ। यसप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यान आकर्षण भएको छ। त्यसै गरी भदौ 1 गतेदेखि ल्याउन लागेको प्रेस विरोधी कानूनले स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लगाउने कार्य भएकोले उक्त ऐन तत्काल परिवर्तन गरी स्वतन्त्र प्रेसको सम्मान गर्न युनियनले जोरदार माग गरेको छ। अन्यथा नेपाल प्रेस युनियन चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा चेतावनी दिएको छ। ज्ञापन पत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले नेपाल प्रेस युनियनले प्रदान गरेको ज्ञापन पत्र तुरन्त सूचना प्रविधि मन्त्रालयमा पठाउने जानकारी दिनुभयो। भैतडीका चारवटा स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन्। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको विपद पूर्व तयारी योजना अनुसार डिलासनी गाउँपालिका, दोडाकेदार गाउँपालिका, पुर्चौनी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन्। मुख्य गरेर चारवटा स्थानीय तहमा पहिरोका जोखिम अन्य ठाउँको तुलनामा बढिरहेको विपद व्यवस्थापन योजना निर्माणमा संलग्न पहल कार्यक्रमका संयोजक लालबहादुर महराले बताउनुभयो। भैतडीमा विभिन्न किसिमका प्रकोपहरूको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका विषयमा आफूले छलफल चलाइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरीले बताउनुभयो। आफू जिल्लामा आएको थोरै समय भएकाले जिल्ला विपद व्यवस्थापन समितिको बैठक नबोलाएको भए पनि राहत वितरणको काम भने भइरहेको उहाँले बताउनुभयो। भैतडीको डिलासिनी गाउँपालिकाको बाँगा बगर, गोकुलेश्वर, रुद्रेश्वर पहिरोको उच्च जोखिममा रहेका छन् भने दोडकेदार गाउँपालिकाको सितर र नवाली पहिरोको उच्च जोखिममा रहेका छन्। त्यस्तै भैतडीको पुर्चौनी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहेको विपद संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो। भैतडीमा हुन सक्ने प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि जिल्ला स्तरमा तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो। कञ्चनपुरमा नालामा डुबेर एक बालकको ज्यान गएको छ। ज्यान जानेमा बेलौरी नगरपालिका 6 बसेका 13 वर्षीय उमेश चन्द रहेका छन्। बुधबार दिउँसो साथीहरूसँग पौडी खेल्न गएका उमेश नालामा डुबेर बेपत्ता भएका थिए। उनको शव बैशाखा पुलभन्दा 150 मिटर पर खोलामा भेटिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो। अब के राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि कार्यान्वयन हुने कानूनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारमाथि प्रहार गर्न खोजेको आरोप लगाउनु भएको छ। भोलिदेखि मुलुकी ऐन 2020 प्रतिस्थापन गर्दै मुलुकी देवानी संहिता र फौजदारी संहिता ऐन कार्यान्वयनमा आउँदैछन्। आज नेपाल कम्युनिस्ट पार्टीको कार्यालय धुम्बारेमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले जनतामाझ भ्रम र झुटको खेती नगर्न काङ्ग्रेससँग आग्रह समेत गर्नुभयो। कानून पारितमा काङ्ग्रेसको पनि हात रहेको भन्दै उहाँले गत वर्ष असोज 30 मुलुकी देवानी संहिता ऐन 2074 र मुलुकी अपराध संहिता ऐन 2074 पारित गर्दा काङ्ग्रेस नेतृत्वमा सरकार रहेको उल्लेख गर्नुभयो। चिकित्सकहरूमा जेल हाल्न कानून ल्याइएको भ्रम फैलाउन पनि काङ्ग्रेसको भूमिका रहेको प्रधानमन्त्री ओलीको भनाइरहेको छ। नेकपाका अर्का अध्यक्ष प्रचण्डले नेकपा र वर्तमान सरकार देशको आर्थिक समृद्धिको उडान सुरक्षित अवतरण गरेरै छाड्नेमा जोड दिँदै समृद्धिको दिशामा मुलुक अगाडि बढेको बेलामा देशभित्र र बाहिरका शक्तिले असफल पार्ने खेल खेलिरहेको समेत आरोप लगाउनु भयो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना बनाइने बताउनु भएको छ। पदबहालीपछि आज भएको स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गेवालीले प्रारम्भिक चरणमा पुनर्निर्माणको जग बसाल्ने काममा आफू र कर्मचारी अहोरात्र खटेको सम्झाउँदै स्थानीय तह मार्फत जनतालाई परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको वर्ष मनाउने धारणा राख्नुभयो। अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले आज निकालेको नयाँ वरियतामा नेपाल 161 स्थानमा यथावत रहन सफल भएको हो। नेपाल गत महिना पनि 161 स्थानमा रहेको थियो। फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत र मालदिप्स रहेका छन्। एक स्थानमाथि उक्लेको भारत 96 स्थानमा रहेको छ भने मालदिप्स 150 स्थानमा रहेको छ। नयाँ वरियताको शीर्ष स्थानमा फ्रान्स रहेको छ। विश्वकप विजेता फ्रान्स 6 स्थानमाथि उक्लदै शीर्ष स्थानमा पुगेको हो। दोस्रो स्थानमा बेल्जियम, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौं स्थानमा उरुग्वे रहेका छन्। रुस विश्वकपपछि इङ्ल्याण्ड छैटौं स्थानमा उक्लिँदा तीन स्थान तल झर्दै पोर्चुगल सातौं स्थानमा रहेको छ। त्यस्तै स्विजरल्याण्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन्। छ स्थान तल झरेको अर्जेन्टिना एघारौं स्थानमा रहेको छ। इन्डोनेसियामा जारी एसियन गेम्स एसियाड फुटबल अन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दैछ। भियतनाम र नेपाल बीचको खेल आज साँझ 5:45 बजेदेखि सुरु भएको छ। समूह डी अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जापानसँग 1-0 गोलको हार बिहोरेको छ। भियतनामले भने पहिलो खेलमा पाकिस्तानलाई 3-0 गोलले हराएको थियो। आज हुने अर्को खेलमा जापानले पाकिस्तानसँग खेल्दैछ। समूहको शीर्ष दुई टोली अगाडि बढ्ने हुँदा अघिल्लो चरणको सम्भावना कायम राख्न नेपाललाई आज खेल जित्नै पर्ने दबाव रहेको छ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। प्रदेश सातको नाम र अस्थायी राजधानीबारे सुझाव सङ्कलन गर्न गठित समितिद्वारा प्रतिवेदन तयार गर्ने कार्य अन्तिम चरणमा। जनप्रतिनिधिहरूले जनताको ढाड सेक्ने गरी कर लगाएको भन्दै सर्वत्र विरोध। डडेलधुराका सातवटै स्थानीय तहले अहिलेसम्म गत आर्थिक वर्ष 74-75 को आयव्यय प्रतिवेदन बुझाएनन्। वैतडीका चारवटा स्थानीय तह पहिरोको उच्च जोखिममा। नेपाली काङ्ग्रेसले सरकारमाथि प्रहार गर्न खोजेको प्रधानमन्त्री ओलीको आरोप। विगतका कामको समीक्षा गरी पुननिर्माणमा कार्ययोजना बनाइने र फिफा वरियतामा नेपाल यथावत। एसियाड फुटबलमा नेपाल र भियतनाम खेल्दै। हस्त अहिले समाचार बुलेटिन यहीँ सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।